यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोटमा पहिरोले घर बगाउँदा 5 जना बेपत्ता। लगातारको वर्षाका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित। नेपाल चीन बीच कुनै सीमा समस्या नरहेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीद्वारा स्पष्ट। सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माणको काम अगाडि बढ़ाउने सरकारको निर्णय। कोरोना भाइरसका कारण स्थगित विभिन्न तहको परीक्षा छठ लगत्तै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी। र युरोपका देशहरूमा कोरोना संक्रमणको दोस्रो लहर। अब समाचार विस्तारमा। लगातारको वर्षाका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। पाल्पाको रम्भा गाउँपालिका 2 फोक्सिङकोटमा लगातारको वर्षासँगै आएको पहिरोले घर बगाउँदा 5 जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाह र मनबहादुर गाहको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हुमबहादुर गाहको परिवारमा सुतिरहेका 5 जना बेपत्ता भएको स्थानीयलाई उद्धृत गर्दै हाम्रा संवाददाताले जनाएका छन्। बेपत्ता हुनेहरूमा 60 वर्षीय हुमबहादुर गाह, उनकी श्रीमती, छोरी र उनका 2 नातिनी रहेका छन्। मनबहादुर गाहको परिवारका 3 जनाले भने भागेर ज्यान जोगाउन सफल भएको हाम्रा संवाददाताले जनाएका छन्। प्रहरी टोली घटनास्थलतर्फ गए पनि विभिन्न स्थानमा पहिरो खसेकाले प्रहरीलाई त्यहाँ पुग्न समय लाग्ने बताइएको छ। गैराती पहिरोले पुरिएर स्याङ्जाको काली गण्डकीमा 1 युवकको मृत्यु भएको छ। 3 दिनदेखिको लगातारको वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परि स्याङ्जा काली गण्डकी गाउँपालिका 4 गौतम टोलका 18 वर्षीय कृष्ण नेपालीको मृत्यु भएको ओडा अध्यक्ष चक्रपाणी पाण्डेले बताउनुभयो। वडाध्यक्ष पाण्डेका अनुसार गैराती 2 बजे गौतम टोलका मनबहादुर नेपालीको घरको आँगन खस्दा तल्लो घरमा सुतिरहेका कृष्ण नेपालीको पुरिएर मृत्यु भएको हो। स्थानीयवासी र बिरघा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको वडाध्यक्ष पाण्डेले बताउनुभयो। पहिरोमा पुरिएर 1 मृत्यु भए पनि अन्य भने सकुशल रहेको बताइएको छ। निरन्तर वर्षाका कारण केही दिनदेखि अवरूद्ध हुँदै आएको नारायणगढ़ मुगलिन सड़क खण्डको 4 किलोमा फेरि पहिरो खसेसँगै सड़क अवरूद्ध भएको छ। इच्छा कामना गाउँपालिका वडा नम्बर 6 स्थित 4 किलोमा बुधबार राति फेरि पहिरो खसेसँगै सड़क अवरूद्ध भएको हो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार गैराति लेदो सहित पहिरो खसेका कारण सड़क अवरूद्ध भएको हो। सोही ठाउँमा हिजो दिउँसो 4:30 बजे पहिरो खसेको थियो। साँझ 7 बजे पहिरो पन्छाएर फेरि सड़क सञ्चालन गरिए पनि राति पुनः पहिरो खसेको छ। पृथ्वी राजमार्गको नारायणगढ़ 9 विशे सड़क खण्ड अन्तर्गत कुरिन्टारको पहिरो पन्छाएर गैरातीदेखि सड़क एकतर्फी सञ्चालनमा ल्याइएको छ। साँझ पहिरो खसेसँगै अवरूद्ध सड़क राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको हो। केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ़ मुगलिन सड़क खण्ड र पृथ्वी राजमार्गका ठाउँ ठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूभागमा भवन निर्माण गरिरहेको भनी विभिन्न संचार माध्यममा आएका समाचारहरूमा सत्यता नरहेको स्पष्ट पार्नुभएको छ। मन्त्री परिषदको असोज 1 गते र 6 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गेवालीले यस किसिमको कुरा यस अगाडि 2073 सालमा पनि आएको तर स्थलगत अध्ययन गर्ने क्रममा उक्त 2 भूमि नेपाल चीन सीमाको 1 किलोमिटर चीनतर्फ रहेको पाइएको स्पष्ट गर्नुभयो। हाल निर्माण गरिएका भवन चीनको सोही क्षेत्रमा रहेको उल्लेख गर्नुहुँदै मन्त्री गेवालीले संचार माध्यममा आएकाले त्यसको स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाको टोली पुगेको र त्यसबाट थप कुराहरू स्पष्ट हुने उल्लेख गर्नुभयो। मन्त्री गेवालीले नेपाल र चीनबीच कुनै किसिमको सीमा समस्या नरहेको र कुनै सीमा समस्या देखा परेमा द्विपक्षीय छलफलबाटै समाधान हुने वातावरण रहेको पनि बताउनुभयो। उहाँले जनजीवन सहज बनाउन सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकै अवस्थामा खुला गर्दै गएको भए पनि आवश्यक सजगता अपनाउन सबैमा आग्रह गर्नुभयो। सरकारले बाढ़ी र पहिरोबाट बढ़ी प्रभावित सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद संकटग्रस्त घोषणा गरी पुनर्निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको छ। मन्त्री परिषदको असोज 1 र 6 गते बसेका बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले बाढ़ी पहिरो प्रभावित सिन्धुपाल्चोक र बागलुङ जिल्लामा विश्व ब्याङ्क मार्फत प्राप्त करिब 6 अर्ब रूपियाँबाट पुनर्निर्माणको काम अगाडि बढ़ाइने बताउनुभयो। मन्त्री गेवालीले हाइटीमा फैलिएको हैजाबाट प्रभावितको पुनर्स्थापना तथा राहतका लागि संयुक्त राष्ट्रसंघले खोलेको बहुपक्षीय कोषमा नेपालका तर्फबाट $5,000 उपलब्ध गराउने बैठकले निर्णय गरेको पनि जानकारी दिनुभयो। मन्त्री गेवालीले निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन आगामी मंगिर 27 गते गर्ने गरी व्यवस्था गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जिम्मेवारी दिइने निर्णय गरेको पनि बताउनुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूले स्वास्थ्य र आर्थिक संकटको दोहोरो समस्याबाट आफूलाई जोगाउन संघर्ष गरिरहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 75 महासभाका सिलसिलामा न्यूयोर्कमा भएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको 19 मन्त्रीस्तरीय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै मन्त्री गेवालीले भूगोलको कठोरतामा जकडिएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको अर्थतन्त्रलाई मुक्ति दिलाएर रूपान्तरण गर्न कम्प्युटरका माध्यमबाट व्यापारिक कारोबार प्रविधिमा जोड़ दिनुभयो। मन्त्री गेवालीले राष्ट्रसंघका महासचिवले भिएना कार्ययोजनाको द्रुत कार्यान्वयनका निम्ति अघि सार्नु भएको मार्गचित्रको स्वागत गर्दै भूपरिवेष्टित विकासोन्मुख राष्ट्र तिनलाई पारवहन सुविधा उपलब्ध गराउने राष्ट्र विकासका साझेदार राष्ट्रसंघ र अन्य सरकार पक्षबीच प्रभावकारी साझेदारी हुनुपर्ने स्पष्ट गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद, परीक्षा सुधार तथा समन्वय परिषद र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठ लगत्तै सञ्चालनको तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पाएक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्था सहित छठ लगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो। लकडाउनका कारण 6 महिनादेखि बन्द रहेको खोटाङको 3 विमानस्थल मध्ये 2 यही शनिबारदेखि नियमित उडान हुने भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउन हटेसँगै नेपाल वायु सेवा निगमको हवाई जहाजले मनमाया राई खानी डाँडा विमानस्थल र थामकर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान भर्ने भएको हो। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने खानी डाँडा विमानस्थलमा हप्ताको 2 बुधबार र शनिबार तथा दक्षिणी क्षेत्रमा पर्ने थामकर्क विमानस्थलमा हप्ताको 1 बुधबार उडान भर्ने गरी वायु सेवा निगमले कार्यतालिका सार्वजनिक गरेको छ। नियमित उडान हुने भएपछि वायु सेवा निगमले दुवै विमानस्थलका लागि भाडा दर समेत सार्वजनिक गरेको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युरोपका मुलुकहरूमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरू भएको छ। केही दिन यता युरोपेली मुलुकहरूमा लगातार संक्रमितहरूको संख्या बढ़दै गएको छ। गत 24 घण्टामा फ्रान्समा 13,000 बढ़ी, स्पेनमा 11,000 बढ़ी र बेलायतमा 6,000 बढ़ी कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन फ्रान्स र स्पेनमा 10,000 र बेलायतमा 4,000 कोरोना संक्रमित थपिएका थिए। संक्रमितको संख्या बढ़दै गएपछि कतिपय युरोपेली देशले लकडाउन लगायतका उपायहरू अवलम्बन गर्न थालेका छन्। यता छिमेकी भारतमा गत 24 घण्टामा झण्डै 90,000 कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो 24 घण्टामा 1,152 जनाको मृत्यु भएको छ। हालसम्म भारतमा 57,30,000 संक्रमित छन् भने 91,173 जनाको मृत्यु भएको छ। त्यस्तै 46,71,000 संक्रमित निको भएका छन्। यस्तै अमेरिकामा गत 24 घण्टामा 41,000 संक्रमित थपिएका छन् भने 1,079 जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन 3,20,83,000 भन्दा बढ़ी हालसम्म संक्रमित भएको र 9,81,200 भन्दा बढ़ीको मृत्यु भएको जनाएको छ। त्यस्तै संक्रमित मध्ये 2,36,57,000 भन्दा बढ़ी निको भएका छन्। भारतका रेल राज्य मन्त्री सुरेश अंगड़ीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सेप्टेम्बर 11 कोरोना संक्रमित हुनुभएका उहाँको हिजो साँझ मृत्यु भएको हो। कर्णाटकबाट प्रतिनिधित्व गर्नुहुने राज्यमन्त्री अंगड़ीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफू पराजित भए आफूले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नगर्ने बताउनु भएको छ। व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले हुलाक मार्फत हुने मतदानलाई इंगित गर्दै मतदानमा जालझेल र ठगी हुने सम्भावना रहेको पनि बताउनुभयो। अमेरिकाका प्राय राज्यहरूले कोरोना भाइरसको संक्रमण रोक्न मतदाताहरूलाई हुलाक मार्फत मतदान गर्न प्रोत्साहन गरेका छन्। अब मौसम हाल भारतको मध्यप्रदेशको पूर्वी भूभागमा रहेको न्यूनचापीय क्षेत्र उत्तर पूर्वमा सरिरहेकाले नेपालभर सामान्यदेखि पूर्ण बदलिरही धेरै स्थानमा सामान्यदेखि पूर्ण वर्षा धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदलिरही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने र प्रदेश एक दुई बागमती गण्डकी प्रदेश पाँच र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाल्पाको रम्भा गाउँपालिका फोक्सिङ कोचमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता। लगातारको वर्षाका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित। नेपाल चीन बीच कुनै सीमा समस्या नरहेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीद्वारा स्पष्ट। सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माणको काम अगाडि बढ़ाउने सरकारको निर्णय। कोरोना भाइरसका कारण स्थगित विभिन्न तहको परीक्षा छठ लगत्तै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी र युरोपका देशहरूमा कोरोना संक्रमणको दोस्रो लहर शुरू। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।